बिचमा परमेश्वरको वचनबाट हामी हेर्न गइरहेका छौँ। सधैँ झैँ तपाईँलाई मैले विशेष गरिकन यो विजयी जीवन, आनन्दित जीवनको सम्बन्धमा हामी हेर्न गइरहेका छौँ। आनन्दित र विजयी जीवन है। अनि तपाईँलाई म भन्न चाहन्छु, विजयी जीवन जिउनको लागि परमेश्वरको प्रबन्ध, यो प्रबन्ध भन्ने शब्द नेपालीमा ठ्याक्कै हामीले बुझ्दैनौँ। प्रबन्ध, व्यवस्था, अङ्ग्रेजीमा प्रोभिजन भन्छ। त्यो भनेको चाहिँ परमेश्वरले हामीलाई, परमेश्वरले दिनुहुने भरपुरी जीवन, विजयी जीवन जिउनको लागि परमेश्वरले नै यो एउटा माध्यम, एउटा स्रोत, एउटा प्रबन्ध व्यवस्था गर्नुभएको छ। अनि त्यो प्रबन्धद्वारा मात्र, अथवा परमेश्वरले दिनुभएको व्यवस्थाद्वारा मात्र हामीले यो विजयी जीवन, आनन्दको जीवन जिउन सक्छौँ। त्योभन्दा बाहिर बसेर हामीले परमेश्वरले दिने चाहनु भएको, उहाँमा हुने भरपुरीको जीवन सम्भव छैन। अनि सबभन्दा ठुलो समस्या, हामी आफ्नै समझ शक्तिमा भरोसा गर्छौँ। र भजन, यो हितोपदेशको पद जहिले पनि याद आउँछ, 3 अध्यायमा 5-7 होला, आफ्नै समझ शक्तिमा भरोसा नगर र परमेश्वरलाई हरेक मार्गमा सम्झी र उहाँले तेरा मार्गहरू सुगम तुलाइदिनु हुनेछ। अनि वास्तवमा यो निरन्तर सम्झिने विषय हो। तपाईँ र मलाई परमेश्वरले सहायता गर्नुहुन्छ हाम्रो वर्तमान, वास्तवमा यो विजय जीवन अथवा परमेश्वरमा हाम्रो उद्धारको सम्बन्धमा, मुक्तिको सम्बन्धमा। अनि कतिचोटि यो समस्या छ, के समस्या छ भने, हामी जुन कल्चरमा, जुन संस्कृतिमा हुर्किन्छौँ, हामी एउटा पृष्ठभूमि, एउटा ब्याकग्राउन्ड लिएर आउँछौँ। हरेक परिवार, हरेक गाउँ, हरेक भाषा बोल्ने, हरेक जाति आफ्नो आफ्नो पृष्ठभूमि लिएर आउँछ। अनि धर्म, विश्वास, पवित्रता, हरेक कुराको आफ्नो ब्याकग्राउन्ड लिएर आउँछौँ। अनि कतिचोटि परमेश्वरको वचनमा आउँदाखेरि हामी त्यही ब्याकग्राउन्ड राखेर, हाम्रो आफ्नै नापले, हाम्रो 1 फिटको, 2 फिटको, 3 फिटको, कति लामो फिट होइन, उही गाउँतिर पहिला पहिला यस्तो ढोक ढुवाक भन्छ, के भन्छ, ढुवाक कि के भन्छ, मानापाथी हुन्थ्यो क्या, यस्तो प्रकारको। अनि जसले जे ल्याए पनि त्यही मानाबाट नाप्ने चलन हुन्थ्यो। त्यो मानापाथी ठिक छैन भने चाहिँ नाप पनि ठिक हुँदैन। त्यस कारणले परमेश्वरको वचन र धार्मिकताको कुरा गर्दाखेरि पनि हामीले वास्तवमा सही प्रकारले परमेश्वरको वचनले के भन्छ त्यहाँबाट नाप्नु पर्ने हुन्छ। त्यस कारणले तपाईँलाई मैले जे कुराहरू भनिराखेको छु एकदमै ध्यान दिएर सुनिदिनुहोस् भनेर म भन्न चाहन्छु। विशेष गरी जवानदेखि सबैलाई म यो अनुरोध गर्छु कि आज जुन वचन हामी हेर्दैछौँ यसलाई सुरुदेखि एक एक कुरालाई अझ विचार गर्नुहोस् कि मैले केही गल्ती पो गर्छ कि भनेर ध्यान दिनुहोस्। भनाइको मतलब तपाईँको ध्यान परमेश्वरको वचनमा गएको होस् ताकि हामी यो कुरा बुझ्न सकौँ। सो विजय जीवन जिउनको लागि परमेश्वरले के व्यवस्था गर्नुभएको छ त विजय जीवन तब मात्रै हुन्छ जब मानिस परमेश्वरबाट जन्मिन्छ। त्यो सबभन्दा पहिलो सुरुवात हो। परमेश्वरबाट जन्मिने कुरा चाहिँ उहाँको वचन सुनेर हुन्छ। अनि परमेश्वरको बाट जन्मिएपछि मात्र सबै कुरा सुरु हुन्छ। कुनै पनि व्यक्ति स्वर्गको लागि अथवा नयाँ अनन्त जीवन पाउनको लागि परमेश्वरबाट जन्मिनु पर्छ। त्यसपछि हामीमा विश्वास हुन्छ, त्यसपछि हाम्रो परमेश्वरसँग सम्बन्ध हुन्छ। मृत मान्छेको परमेश्वरसँग सम्बन्ध हुँदैन। त्यस कारणले पवित्र आत्मा, जो परमेश्वरको आत्मा, संसारमा पेन्तिकोसदेखि नै आउनु भएको छ र हरेक मानिसको हृदयमा जब वचन सुनेर विश्वास गर्न थाल्छ, पवित्र आत्मालाई हामी, येशु प्रभुको आत्मालाई हामी निम्ता दिन्छौँ, हामी ग्रहण गर्छौँ, अनि हामी उहाँमा विश्वास गर्छौँ, हाम्रो पापहरू स्वीकार गरेर पश्चाताप गर्छौँ। अनि परमेश्वरले हामीलाई आत्मिकी रूपमा नयाँ गरी जन्माउनुहुन्छ। अनि तपाईँले योहन्नाको सुसमाचार 1 अध्यायको 12 र 13 पदमा हेर्न सक्नुहुन्छ। अनि वास्तवमा त्यो अति नै महत्त्वपूर्ण पदहरू हुन्। येशूलाई जतिले ग्रहण गरे र उहाँको नाउँमा विश्वास गरे, परमेश्वरले उनीहरूलाई उहाँको सन्तान, उहाँको छोराछोरी हुने हक दिनुभयो। भनाइको मतलब त्यो विश्वास र येशूलाई ग्रहणबाट आत्मिकी रूपमा अब हामी परमेश्वर पिता जो स्वर्गमा हुनुहुन्छ उहाँको परिवारमा जन्मिन्छौँ। अनि त्यो 13 पदले त्यही भनेको, यो मान्छेले रोजेको जस्तो होइन, जस्तो बिहे गरेपछि पति र पत्नी हुन्छ, उनीहरूको बिचबाट बच्चा जन्मिन्छन्, तर यो परमेश्वरको छोराछोरी हुने कुरा चाहिँ त्यो मान्छेको इच्छाबाट कसैले योजना बनाएर कहीँबाट हुँदैन, केवल परमेश्वरबाट हुन्छ, उहाँको आत्माबाट। यो हरेक व्यक्तिको लागि स्वर्ग जाने अथवा परमेश्वरको परिवारमा हुनु पर्यो। पहिला पिता स्वर्गीय पिताको छोराछोरी हुनु पर्यो। क्रिस्चियन भनेको स्वर्गीय पिताको छोराछोरी हो। क्रिस्चियन भनेको धर्म कर्म भन्दा पनि जो सृष्टिकर्ता परमेश्वर आदि र अनन्त हुनुहुन्छ, उहाँले आफ्नो पुत्र संसारमा येशु प्रभुलाई पठाउनु भयो, जो 2000 वर्ष अगाडि नै मानिसहरूको पापको लागि क्रुसमा बलिदान भएर उनीहरूको पापको सट्टामा त्यसको दण्ड तिरिदिनु भयो र अब गाडी र बौरी उठेर स्वर्गमा विराजमान हुनुहुन्छ। त्यही येशु प्रभुले तिरेको बलिदानबाट, रगतबाट हाम्रो पाप क्षमा भएर हामी परमेश्वरमा विश्वासमा आउँछौँ। वास्तवमा तपाईँलाई म यो पद पढ्न पढ्नुहोस् है, मसँग एउटा एउटा पद मैले पढ्न चाहेको थिएँ, त्यो चाहिँ युहन्नाको सुसमाचार 1 अध्याय, मसँग यहाँ रहेन छ भनेर सोचेको छैन रहेछ, 1 अध्यायको 14 पद तपाईँलाई म पढ्दै थिएँ। तपाईँलाई मैले यो सबै कुरो भन्दै गर्दाखेरि हामी वास्तवमा आनन्दित र विजय जीवन, जय पाएको जीवन, त्यो अनन्त जीवन, अङ्ग्रेजीमा मिराकल भन्छ, नेपालीमा आश्चर्यकर्म भन्छ, त्यो विजयी र आनन्दित जीवन चाहिँ वास्तवमा स्वाभाविक मान्छेमा हुन सक्दैन, त्यो आश्चर्यकर्मको कुरा हो, त्यो परमेश्वरको आत्माको उपस्थितिको कुरा हो। यो कुरो हामीले कहिलेकाहीँ बुझ्या छैन। कुनै पनि व्यक्ति पक्का क्रिस्चियन चाहिँ उसमा परमेश्वरको पवित्र आत्मा उपस्थित हुनुहुन्छ र त्यो उपस्थित आत्माको परमेश्वरीय शक्ति, जो अलौकिक भन्छ होइन, डिभाइन पावर, उसलाई सजीव बनाउँछ, त्यो मान्छे वास्तवमा क्रिस्चियन हुन्छ। यो कुरो तपाईँले बुझ्नुपर्छ। त्यो बुझ्दै गर्दा तपाईँले के बुझ्नुपर्छ थाहा छ? कुनै पनि क्रिस्चियन जो परमेश्वरबाट जन्मिएको छ, 24 घन्टा हरेक सेकेन्ड त्यो मान्छेलाई के थाहा हुन्छ थाहा छ? परमेश्वर, जसरी अहिले तपाईँको बिचमा अर्को मान्छे उपस्थित छ नि, परमेश्वर तपाईँको अगाडि उपस्थित हुनुहुन्छ। कतिचोटि मानिसहरूलाई के छ भनेदेखि, मानिसहरूको बिचमा, मण्डलीमा चाहिँ हामी एक किसिमको हुन्छौँ, तर अरू मान्छेहरू भएको ठाउँमा जहाँ क्रिस्चियन छैन अथवा जहाँ आफ्नो परिवार मात्रै छ, अर्को ठाउँमा चाहिँ हामी अर्को मान्छे हुन्छौँ, अनि जुन ठाउँमा छौँ हामी त्यही किसिमको भाषाहरू बोल्न थाल्छौँ, कतिचोटि त्यस्ता कुराहरू बोल्छौँ जो तपाईँलाई निश्चय रूपमा थाहा छ कि ख्रिस्टमा विश्वास गरेको मान्छेले त्यो बोल्नु हुँदैन, तपाईँलाई निश्चय रूपमा थाहा छ। त्यसकारणले त्यो कुरा तपाईँलाई म सम्झाउन चाहन्छु कि परमेश्वरमा भरोसा गरेको मान्छेले कहिल्यै त्यस्तो गर्न मिल्दैन, नयाँ जन्म पाएको मान्छेले। यो कुरो तपाईँलाई म पढ्न खोजेको थिएँ। यो यहाँनिर जुन कुरो भनेको छ नि, क्रिस्चियन चाहिँ यो हो। आज तपाईँलाई यो कुरो गढियोस्, हरेक व्यक्तिलाई यो कुरो गढियोस्। यहाँ के छ? वचन देहधारी हुनुभयो। वचन भनेको युहन्ना 1 अध्यायको 1, 2, 3, 4, 5 पदसम्म तपाईँले पढ्नुभयो भने येशू ख्रिस्टको बारेमा लेखेको छ, जो परमेश्वर आफै हुनुहुन्छ। धेरै हिसाबले त्रिएक परमेश्वर, तिनवटा परमेश्वर होइन, एउटै हुनुहुन्छ, हाम्रो समाजको लागि एउटा रहस्यमय कुरा छ, हामी बुझ्न सक्दैनौँ। किनभने परमेश्वर मात्रै परमेश्वर हुनुहुन्छ, परमेश्वरको बराबरी कोही छैन। तपाईँ र मलाई परमेश्वरले जुन हिसाबले बनाउनु भएको छ, उहाँको सम्बन्धमा मात्र हामी जीवित रहन्छौँ आत्मिक रूपमा, अनि त्यो सम्बन्ध गर्ने कुरा चाहिँ येशू प्रभुबाट मात्र सम्भव छ। तर परमेश्वरको बारेमा हामी त्यति मात्रै जान्दछौँ जो परमेश्वरले प्रकट गर्नुहुन्छ, अनि त्यो परमेश्वरले परमेश्वरको बारेमा प्रकट गर्नुभएको हामीले जान्ने कुराहरू चाहिँ येशु ख्रिस्ट संसारमा हुनुहुँदाखेरि प्रकट गर्नुभएको कुरा जुन बाइबलमा सुसमाचारमा र अरू पत्रहरूमा लेखिएको छ परमेश्वरको बारेमा। येशु प्रभु वास्तवमा संसारमा परमेश्वर पितालाई प्रकट गर्न आउनुभयो मानिसहरूको बिचमा, ताकि उनीहरूले परमेश्वरलाई चिनेर परमेश्वरको सम्बन्धमा आओस्। क्रिस्चियन चाहिँ परमेश्वरको सम्बन्धमा आउने व्यक्ति हो, अनि जो क्रिस्चियन छ ऊ चाहिँ परमेश्वर सँगसँगै जिउँदछन्, परमेश्वर सँगसँगै जिउँदछन्। यहाँनिर यो कुरो तपाईँलाई म भन्छु, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो। उहाँ हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यो येशु ख्रिस्ट संसारमा आउनुभएको चाहिँ उहाँ वचन हुनुहुन्थ्यो, तर मानिसको रूपमा देहधारी भएर संसारमा जन्म लिनुभयो, अनि वास्तवमा यो हाम्रो बिचमा बास गर्नुभयो भन्ने शब्द ग्रिकमा हेर्नुभयो भने इजरायलीहरूलाई मोसाद्वारा मरुभूमिमा परमेश्वरलाई पुज्नको लागि, परमेश्वरको उपस्थितिको लागि भेट हुने पाल, ट्याबरनेकल्स भन्छ अङ्ग्रेजीमा, त्यो भेट हुने पालको सबभन्दा भित्रपट्टि चाहिँ महापवित्र स्थान भन्छ, त्यहाँ परमेश्वर रहनुहुन्थ्यो नि, मान्छे त त्यहाँ जान सक्दैन थियो। अनि त्यहाँ चाहिँ वर्षको एकचोटि पुजारी एकदमै तयारीका साथ, किनभने कुनै पनि पाप लिएको मान्छे परमेश्वरको अगाडि जान सक्दैन थियो। यो कुरो तपाईँले सम्झिराख्नुहोस्, कुनै पनि मानिस, यद्यपि परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, यो न 3:16 त्यही हो, तर उसको पाप हुँदा हुँदै परमेश्वरको अगाडि कोही पनि जान सक गएर जीवित रहन सक्दैन। त्यही कारणले यो सही कुरा हो, यो पुरानो नियममा हामीले यसको बारेमा सबै जान्दछौँ। अनि मोसालाई जुन बेलामा त्यो महापवित्र स्थान, त्यो ट्याबरनेकल्स भेट हुने पाल बनाउने तपाईँले पुरानो नियममा हेर्न सक्नुहुन्छ, अनि त्यसको सबभन्दा भित्र भागमा, अनि पुजारी वर्षको एकचोटि पुरा पवित्र गरेर पुरा तयारी गरेर त्यहाँ जानु पर्थ्यो, सबै इजरायलीहरूको भेटी लिएर उनीहरूको पापको लागि, किनभने त्यो बेलामा बलिदानको चलन थियो, किनभने मान्छेहरूले आफ्नो पापको निम्ति बलिदान चढाउनु पर्थ्यो, अनि त्यो वास्तवमा बलिदानले साँच्चै नै पाप क्षमा गर्ने भन्दा पनि मानिसहरूलाई पापको चेतना दिने कुरा थियो, पवित्रताको कुरा जान्ने कुरा थियो, अनि परमेश्वरसँग जान सक्ने कुनै अरू माध्यम पनि थिएन। अनि त्यो पुजारी, तपाईँलाई बुझ्नुहोस्, अलिकति पनि पाप छ उसकोमा, अलिकति पनि दोष बाँकी छ भने त्यो पुजारी भित्रै मर्न सक्थ्यो, अनि अर्को मान्छे त्यो पुजारीलाई लिन जान सक्दैन थियो, किनभने त्यो पनि मर्न सक्थ्यो। त्यसैले पुजारीको खुट्टामा डोरी बाँधेर पठाइन्थ्यो, अनि एउटा खुट्टामा चाहिँ त्यो के भन्छ त्यसलाई, खैँजडी जस्तो, त्यो खैँजडी होइन, के भन्छ त्यसलाई, झुमझुम गर्ने घन्टी जस्तो, ताकि मान्छे धेरै बेर लाग्थ्यो त्यहाँभित्र परमेश्वरसँग के गर्नु पर्थ्यो, अनि मान्छेहरूले बाहिरबाट सुनेर ऊ छ कि छैन जीवित भनेर सुन्थ्यो। यो सही कुरा हो, तर यसले तपाईँ र मलाई के भन्छ, परमेश्वर अहिले पनि त्यही हुनुहुन्छ, पवित्र हुनुहुन्छ, र परमेश्वरको सम्बन्धमा र सङ्गतिमा तपाईँ र म पाप लिएर हुन सक्दैनौँ। त्यसकारण दिन हामीले पापसँग खेलबाड गर्नु हुँदैन, हरेक दिन हामीले परमेश्वरको अगाडि उहाँको रगतद्वारा धोइनलाई पश्चाताप गर्नुपर्छ। अनि यो वचन देहधारी भएर तपाईँ र मेरो बिचमा रहनुभयो, यहाँनिर यो बास गर्नुभयो भन्ने शब्द चाहिँ त्यही ट्याबरनेकल्सको शब्द, परमेश्वर चाहिँ हाम्रो बिचमा ट्याबरनेकल्स गर्नुभयो, जस्तो उहाँ महापवित्र स्थानमा पुजारी वर्षको एकचोटि मात्रै मुख्य पुजारी जानेको सट्टा अब उहाँ हरेक व्यक्ति जो येशूको रगतले धोइन्छ उसको हृदयमा बास बस्नुहुन्छ, त्यो व्यक्तिको हृदय महापवित्र स्थान हो। त्यही कारणले प्रियहरू, तपाईँ र म पक्का परमेश्वरमा विश्वास गरेका क्रिस्चियनहरू हौँ भने हामी पापमा खेलबाड गर्न सक्दैनौँ। मान्छेको गनगन गर्ने, झुट्टा बोल्ने, यस्ता धेरै क्रिस्चियन देखेको छु, पैसाकै लागि मात्रै, नामकै लागि मात्रै। अझ कति मान्छेहरू चाहिँ आफ्नो भूमिका खोज्छन्, भूमिका भनेको चाहिँ मान्छेको अगाडि अलिकति देखाउनु पर्यो। प्रियहरू हो, परमेश्वरलाई चिन्नुहुन्छ भनेदेखि तपाईँ र म नम्र हुन्छौँ, किनभने हामी परमेश्वर येशु प्रभु जस्तो हुन्छौँ। येशु प्रभु विनम्र हुनुहुन्थ्यो, कोमल हृदयको हुनुहुन्थ्यो, त्यो कुरा लेखेको छ। त्यसमा आजको विषय जुन चाहिँ हामी हेर्न गइरहेको छौँ, विजयी जीवन, आनन्दित जीवन कसरी हुनसक्छ, त्यसको बारेमा हामी हेरिराखेछौँ। अनि तपाईँलाई निरन्तर यो कुरा भन्नु छ, हाम्रो वर्तमान मुक्ति। त्यस कारणले यो मुक्तिको सम्बन्धमा अहिले मैले यतिको कुरा भने, त्यो के हो भने जब परमेश्वरको आत्माद्वारा हामी नयाँ प्रकारले जन्मिन्छौँ, जागृति भनेर अघि भर्खरै भाइ रामहरूले भनिरहेको थियो, जागृति भनेको चाहिँ वास्तवमा पवित्रतामा परमेश्वरको आत्मासँग सम्बन्ध हुने कुरा हो। जब मान्छेमा जागृति आउँछ नि, जागृतिलाई अङ्ग्रेजीमा रिभाइबल भन्छ, रिभाइबल भनेको चाहिँ वास्तवमा उसको जीवनको पापको कायल हुन्छ, ऊ हरेक पाप उसले घृणा गर्छ, ऊ पवित्रताको लागि कुनै पनि मूल्य चुकाएर परमेश्वरको अगाडि समर्पित हुन्छ, त्यो जागृति हो, ऊ पवित्रीकरण हुन्छ, ऊ त नयाँ हुन्छ। त्यही कुरा चाहिँ दोस्रो कोरन्थी 5 अध्याय जो विजयीको च्याप्टर भनिन्छ, विजयीको अध्याय, दोस्रो कोरन्थी 5 अध्यायको 17 पदमा के छ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, भनेको चाहिँ उसमा अब त्यो पापहरू छैन। प्रियहरू, ऊ आफ्नै शक्तिले समाजले होइन, तर परमेश्वरको आत्माले, येशु ख्रिस्टमा, ख्रिस्टद्वारा। त्यस कारण पवित्र आत्माद्वारा तपाईँ र मलाई पवित्रीकरणको काम हुन्छ, येशु ख्रिस्टको रगतद्वारा हाम्रो पापहरू धोइन्छन्, तर पवित्र आत्मा निरन्तर हामीलाई येशु जस्तै बनाउनलाई दिनदिन हाम्रो हृदयमा काम गरिराख्नुहुन्छ। हामीले विश्वास गर्नुभन्दा अगाडि र हामीले विश्वास गरिसकेपछि, जबसम्म हामीले येशुलाई स्वर्गबाट आइराख्नु भएको देख्दैनौँ, त्यो भनेको चाहिँ उहाँको दोस्रो आगमन, तबसम्म हामीलाई के गर्नुहुन्छ, पवित्र आत्माले पवित्र पवित्रीकरण येशु जस्तो बनाउनुहुन्छ दिनदिन। तपाईँले त्यो येशुको चरित्रमा बन्ने चाहना गर्नु भएको छैन भने ठुलो समस्या हुनसक्छ। त्यस कारण लेट्स हेरौँ हामी आजको विषय, तपाईँलाई सरसर्ती म भन्न चाहन्छु, परमेश्वर यो चमत्कारिक प्रबन्धद्वारा भनेको छ, अघि तपाईँलाई मैले यो प्रबन्ध व्यवस्था प्रोभिजन जो पवित्र आत्माद्वारा उहाँले काम गर्नुहुने एउटा प्रबन्ध छ, एउटा व्यवस्था छ, एउटा तरिका छ, होइन, त्यो तरिकाद्वारा पापमा मृत व्यक्तिलाई पाप स्वीकार गर्ने र सुसमाचारमा विश्वास गरेर परमेश्वरको सुन्दर उद्धारको योजना, पवित्र आत्माका निम्ति पवित्र आत्माका कामहरूद्वारा पुरा गर्नुहुन्छ। परमेश्वरले मानिसले पश्चाताप गर्छ, त्यो सबै उहाँको पवित्र आत्माको काम हो। त्यसरी हामी ख्रिस्टमा विश्वास गर्न सक्छौँ। त्यसैले जब त्यो पवित्र आत्माले हामीमा काम गर्नुहुन्छ, तिनवटा खालको मुक्तिको कुरा छ। मुक्ति भन्दाखेरि उद्धार, स्याल्भेसन, तर त्यसको 3 स्टेज छ। पहिलो कुरो चाहिँ जुन दिन मान्छेले विश्वास गर्छ त्यो चाहिँ मुक्ति पाउने कुरा होइन, त्यो चाहिँ पास्ट जस्तै भयो, बितेको समयमा विश्वास गरेर, कसैले आज भर्खरै होला, कसैले हिजो होला, मैले 42 वर्ष अगाडि हो, मैले परमेश्वरमा विश्वास गरेर आफ्नो जीवन सुम्पेर उहाँलाई पछ्याउने निर्णय गरेँ, उहाँले मलाई सजीव पार्नुभयो, मेरो उद्धार त्यही दिन भयो। वास्तवमा रोमीको पुस्तकमा तपाईँलाई मैले घरिघरि सिकाएको कुरा, धर्मी ठहरिने, पवित्रीकरण गरिने र महिमित पारिने कुरा, 3 पोइन्ट त्यही दिन हुन्छ जुन दिन तपाईँले येशूलाई पक्का पछ्याउनुहुन्छ। तर त्यस्तो खालले पछ्याउनुहुन्छ कि तपाईँले सबै खाले पापलाई घृणा गर्नुहुन्छ। जसरी मान्छे घरभित्र पस्दाखेरि जुत्ता र फोहोर ढोकामै राखेर जान्छ, येशूको राज्यमा पस्दाखेरि कुनै पनि क्रिश्चियन हुन चाहने व्यक्ति, साँच्ची नै येशूको लागि विश्वास गर्ने व्यक्ति, साँच्ची नै परमेश्वरलाई मान्न चाहने व्यक्तिले चाहिँ सबै पाप कर्म, जुन कुरो परमेश्वरलाई योग्य छैन, उहाँलाई स्वीकार्य छैन, सबै पश्चाताप गरेर छोडेको हुन्छ। प्रियहरू, त्यो मात्र पक्का क्रिस्चियन हुन्छ, नयाँ जन्म पाएको क्रिस्चियन हुन्छ। त्यस कारणले हामीले त्यो मुक्तिको कुरा गर्दा त्यसपछि बितेको समयमा भएको मुक्ति एउटा, अनि वर्तमान मुक्तिको प्रबन्ध भनेको चाहिँ, वर्तमान भनेको चाहिँ अहिले दिनदिनै जिउने। अनि अर्को कुरो तपाईँलाई मैले अस्तिको चोटि के बताएको थिएँ भनेदेखि, भविष्यको लागि परमेश्वरको प्रबन्ध, तपाईँले कतिवटा पदहरू, मलाई थाहा छैन तपाईँले कति सम्झाउनु भएको छ, थुप्रै कुराहरू मैले भनेको थिएँ, हाम्रो हृदयमा छाप लागेको छ। पवित्र आत्मा एउटा बैनाको रूपमा भनेको, तपाईँले केही घर सहर केही किन्दाखेरि बैना दिनुहुन्छ नि, त्यसको मतलब त्यो पक्का हुन्छ, हामीलाई छाप लागेको छ, छाप लगाएपछि सिल गरिएको हुन्छ नि, ला छाप भन्छ, कसैले छुनु पाउँदैन, हामी परमेश्वरको हुन्छ, बाइबलमा छ त्यो। हरेक व्यक्ति जसले प्रभुलाई साँच्ची नै प्रभु मान्छ, मैले अघि भने नि, जसरी परमेश्वरको राज्यमा प्रवेश गर्दाखेरि पापलाई ढोका बाहिरै छोड्छ अनि आफ्नो मार्ग छोडेर पश्चाताप गरेर येशूलाई पछ्याउँछ, अब उसको जीवनको हरेक पक्ष, परिवारको पक्ष, पति पत्नीको पक्ष, सम्पत्ति, काम, सम्बन्ध, योजना, जागिर, सब कुरा, घर, सब कुरा त्यसको मालिक चाहिँ येशू हुनुहुन्छ। अनि धेरै मान्छेले यो बुझेको छैन, मैले देख्छु धेरै जस्तो मान्छेको मालिक आफै हो, उनीहरूले उद्धार पाउनलाई विश्वास गरेका छ, साँच्ची नै दुःख पनि भोग्या जस्तो छ, धेरै परमेश्वरको काम गरेका छ, तर प्रियहरू हो येशूलाई प्रभु माने छैन। हरेक क्षेत्रमा येशूलाई प्रभु माने मान्छेले के गर्छ, येशूको इच्छा विरुद्ध एउटा सेक्सिनको पनि गर्दैन, जे कुरा पनि येशूको इच्छाभन्दा बाहिर जाँदैन, त्यो चाहिँ क्रिस्चियन हो। अनि रोमी 9:10 येशूलाई प्रभु स्वीकार्ने भनेको कन्फेस भन्ने चाहिँ छुट्टै कुरा हो, त्यो चाहिँ मानिलिने, पूर्ण रूपमा येशूलाई मानिलिने कि उहाँ चाहिँ अबदेखि उसो मेरो मालिक, म चाहिँ उहाँको दास। धेरैले बुझ्या छैन यो, हामी पहिला मालिक हुन्छौँ, हाम्रो हृदयको सिंहासनमा हामीलाई जे इच्छा लाग्यो त्यही गर्छौँ, हामी जे इच्छा लाग्यो त्यही अहिले पनि गर्छौँ भने त हामी नै मालिक हो, तर त्यो सिंहासनबाट आफैलाई निकालेर हामी येशूलाई सिंहासन दिन्छौँ प्रियहरू, त्यो चाहिँ क्रिस्चियन हुन्छ। त्यसकारणले त्यो क्रिस्चियन चाहिँ वर्तमान रूपमा भविष्यको रूपमा कसरी जिउने भन्ने कुरा पवित्र आत्माको कामको बारेमा हामी निरन्तर हेर्छौँ। आज तपाईँलाई छोटकरीमा फटाफट यसको बारेमा बताउन चाहन्छु, हाम्रो छुटकाराको पूर्णताको सम्बन्धमा पवित्र आत्माद्वारा गर्नुहुने 3 कामहरू छन् जसले हाम्रो पुनरुत्थानको पूर्णतातर्फ सङ्केत गर्दछ। तपाईँलाई मैले गएको हप्ता सिकाएको कुरा होइन, यो चाहिँ भविष्यको लागि, यो 3 काम पवित्र आत्माले गरेको, यहाँनिर तपाईँले यो 3 कामको बारेमा पनि गएको हप्ता मैले सिकाएको थिएँ। हामीसँग आत्माको फल हुन्छ, प्रथम फल भनेको, तपाईँलाई मैले एउटा कुरा के भनेको थिएँ भने यो प्रथम फल भनेर मान्छेले झट्टै बुझ्दैन, किन हाम्रो नेपालीमा अनुवाद गर्दा गर्दा यो नेपालीमा हामीलाई बुझ्न धेरै गाह्रो छ, के हो यो पहिलो फल, प्रथम फल भनेको के हो भने स्वर्गमा जब येशू ख्रिस्ट लिन आउनु भयो र अथवा हामी स्वर्गमा पुग्छौँ जुन बेलामा चाहिँ सबै कुरा सिद्धिन्छ, नयाँ स्वर्ग सुरु हुन्छ, त्यहाँको राजा येशू हुनुहुन्छ, तपाईँ र म त्यहाँ येशूको जस्तै महिमित शरीरमा हुन्छौँ, त्यो दिनको जो अनुभव हुन्छ नि आशिष, त्यो दिनको एउटा महिमित, एउटा जीवन भरपुरी, अहिले नै पवित्र आत्माद्वारा दिनुहुन्छ एउटा प्रथम फलको रूपमा। तपाईँ र म जो ख्रिस्टमा पक्का छौँ, पवित्र आत्माले अहिले नै हामीलाई त्यो अनुभव दिनुहुन्छ, त्यो भनेको यो। दोस्रो कुरा, मुक्तिको दिनसम्म हामीलाई पवित्र आत्मा, यो आत्मा भनेको पवित्र आत्माद्वारा छाप लगाइएको छ, यी पदहरू तपाईँलाई मैले पढेर सुनाएको थिएँ। मुक्तिको दिन भनेको चाहिँ त्यो येशू प्रभुको दोस्रो आगमनको दिन, त्यसपछि त सबै कुरा नयाँ हुन्छ, पृथ्वी पनि पग्लेर सबै जान्छ, तपाईँलाई थाहा छ है, कतिचोटि हामी यही संसारमा को लागि नै जिउँछौँ, धेरै मान्छेको चाहिँ मानिलिनु संसार चाहिँ तपाईँको औँला जति छ, अनि स्वर्ग अनन्त चाहिँ यो पृथ्वीलाई वरिपरि घुमाउनु भन्दा पनि लामो छ, कल्पना गर्नुहोस् एउटा डोरी, तपाईँको यो संसारको जीवन चाहिँ तपाईँको यो चोरी औँला जति छ, अनि धेरै जस्तो मान्छेको जीवन के थाहा छ, उसको सम्पूर्ण शक्ति, सम्पूर्ण बुद्धि, सम्पूर्ण सम्पत्ति, यहीँ भएको जीवन अझ त्यसमा पनि के हुन्छ, सुरु गर्छ यहाँ अहिले 50-60 वर्षको भएपछि के हुन्छ, बाँकी यति जीवनको लागि उसले मरिमेट्छ, झुट्टा बोल्छ, दुनियाँभरको कुरा गर्छ, जोड्न कुरा गर्छ, तर यो अनन्तसम्मको जुन चाहिँ अनन्त जीवन त्यसको बारेमा अलिकति पनि गर्दैन, मान्छेको अगाडि देखावटी गर्छ होला तर परमेश्वरको अगाडि गर्छै गर्दैन। तपाईँले धेरै मिसिनेरीहरूको बारेमा सुन्नुभएको छ, कतिचोटि मिसिनेरीहरू यस्ता पनि हुन्छन्, यस्तो के भन्छ त्यसलाई, मेडिकल डक्टर, एकदम पैसा कमाउन सक्ने, परमेश्वरको बोलावट पाएर सुसमाचार प्रचार गरेर मान्छेहरूलाई ख्रिस्टको राज्यमा ल्याउनलाई मिसिनेरी भएर अर्को देशमा जान्छन्। बेलायतमा त्यस्ता कतिजना मान्छेहरूको बारेमा तपाईँलाई मैले बाँडेको छु, एकजना मान्छे क्रिकेटर, खेलाडी, क्रिकेट खेलाडी भनेको चाहिँ बेलायतमा एकदम टप सिपालु, अहिले नेपालको क्रिकेटर छ नि, नाम त त्यति राम्रो बयान छैन अहिले, तर नाम चलेकै छ, त्यस्तै धेरै अरू छन्। अनि त्यस्तो कुरा छोडेर त्यसलाई, अनि मान्छेहरू दङ पऱ्यो त्यस्तो छोडेको देखेपछि, किन यसरी छोडेको, कस्तो ठुलो संसार उसको, कस्तो ठुलो जीवन हो नि त्यो मान्छेले भने रे, के संसार के जीवन, जहाँ ख्रिस्टले मलाई लानुहुन्छ त्यहाँ जीवन, ख्रिस्टको लागि म आफ्नो जीवन खनाउन चाहन्छु, उहाँको सेवामा आफैलाई बलिदान गर्न चाहन्छु। प्रियहरू, तपाईँले घर छोड्नु पर्दैन, न केही दुःख गर्नुपर्छ, के तपाईँले ख्रिस्टको लागि बलिदान गर्ने कुरामा के सोच्नु भएको छ? मैले यो अगुवाहरूको लागि सोधेको होइन, अगुवाहरूको लागि मात्र सोधेको होइन, हरेक विश्वासी जसले आफैलाई येसुमा म विश्वासी भनेर भन्छ, तपाईँको जीवनमा चाहे तपाईँ जोसुकै हुनुहोस्, सबै व्यक्तिको लागि प्रभु येसुको सेवामा तपाईँले के गर्न तयार हुनुभएको छ? अनि यहाँ तेस्रो कुरा चाहिँ, हामीसँग पवित्र आत्माको उत्तराधिकारको निष्ठाको रूपमा सदा हुनुहुन्छ, अर्को ठाउँमा बैना भन्ने शब्द छ, त्यस कारणले त्यो पवित्र आत्मा हामीसँग सधैँ हुनुहुन्छ, यी सबै परमेश्वरले गर्नुभएको छ, यो सबै कुरा हाम्रो भविष्यको लागि, अहिले जो मान्छे पक्का क्रिस्चियन हो त्यसको लागि गर्नुभएको छ भनेर हामीले हेरेका थियौँ। अब तपाईँलाई मैले आजको विषय चाहिँ पवित्र आत्माले यो वर्तमान जीवनमा परमेश्वरको इच्छा अनुसार र उहाँको उद्देश्य, परमेश्वरको अनन्त उद्देश्य भनेर विचार गर्दाखेरि तपाईँले के सोच्नुहुन्छ, त्यो अनन्त उद्देश्यको लागि तपाईँ कसरी जिउनुहुन्छ, तपाईँले कसरी त्यो उद्देश्य पत्ता लगाउनु भयो? पवित्र आत्माको भरपूरी जीवन, वास्तवमा यो पवित्र आत्माको भरपूरी जीवन भनेको चाहिँ तपाईँलाई मैले युहन्नाको सुसमाचार, युहन्ना होइन मत्तीको सुसमाचार, अघि हामीले कुरा गर्दै थियौँ मत्तीको सुसमाचारमा, लेट्स गो हियर, यहाँ जाउँ। परमेश्वरबाट आत्मिक रूपमा जन्मिएको व्यक्तिमा पवित्र आत्माको नियन्त्रणमा भएको कुराका यी चार प्रमाणहरू हुन्छन्। परमेश्वरबाट जन्मिएको कुनै व्यक्ति छ आत्मिक रूपमा भनेदेखि चाहिँ उसको जीवन चाहिँ पवित्र आत्माको नियन्त्रणमा हुनु पर्यो, त्यो चाहिँ परमेश्वरले दिनुभएको क्रिस्चियन जीवन जिउने एउटा व्यवस्था हो, एउटा प्रोभिजन हो, एउटा प्रबन्ध हो। पवित्र आत्मा, पवित्र आत्माको काम हामी हरेक व्यक्तिमा उहाँले गरिराख्नुहुन्छ, तब मात्र हामीले जीवित क्रिस्चियन जीवन जिउन सक्छौँ। त्यस कारणले पवित्र आत्मा अनुसार जिउनको लागि चाहिँ चारवटा कुरा होइन, चारवटा प्रमाणहरू हामी देख्छौँ, त्यो चारवटा कामहरू पवित्र आत्माको कामको रूपमा हामीले चार रूपमा हामीले हरेक व्यक्तिको जीवनमा देख्छौँ। अनि त्यो यद्यपि त्यो फरक फरक छुट्टै कुरा भन्दा पनि परमेश्वरको आत्माको एउटै कामको रूपमा हामी हेर्छौँ, अनि आज त्यसको बारेमा हामी कुरा गर्न चाहन्छौँ। हाम्रो दैनिक जीवनको सन्दर्भमा यसको अर्थ के हो भने, ख्रिस्टको जस्तै पुनरुत्थानको शरीर नहुँदासम्म, हाम्रो अन्तिम मुक्ति नहुँदासम्म भनेर हामीले भन्यौँ भनेदेखि, ख्रिस्टको जस्तै पुनरुत्थानको जीवन नहुँदासम्म भनेर हामीले बुझ्छौँ, अहिले नै हामी हाम्रो पूर्ण उद्धारको आनन्द र महिमा, आनन्द महिमा र विजयको पूर्व अनुभव गर्दैछौँ, यो गर्नुपर्ने, यो विजयी जीवन हो। त्यसैले तपाईँलाई म भन्छु, मान्छेले भन्न सक्छ येसुलाई नचिने मान्छे नि कहिलेकाहीँ आनन्द गरे देखिन्छ, हाँसेको देखिन्छ, रमाइलो गरेको देखिन्छ, तर के साँच्ची नै त्यो भित्रैदेखि हृदयको गहिराईदेखि परमेश्वरले दिएको आनन्द हो? यो एउटा जाँच्ने कुरा होइन, केही क्षणपछि त्यो आनन्द जान्छ कि? कतिजना मान्छेहरू मादक पदार्थ खाएर आनन्द गर्छन्, कतिजना मान्छेहरू मिल्ने साथीहरूसँग गफ गरेर ठट्टा गरेर आनन्द गर्छन्, कतिजना मान्छेहरू टिभी हेरेर भिडियो हेरेर आनन्द गर्छन्। तपाईँलाई म भन्छु, 42 वर्ष अगाडि म ख्रिस्टमा विश्वास गर्नु अघि भर्खर भिडियोको सिजन थियो काठमाडौँमा, त्यो भोटाइटी के भन्छ त्यसलाई, भोटाइटी भन्दा यता असनदेखि यसो लाग्यो भनेदेखि मान्छेहरू त्यो भिडियो यहाँ छ यहाँ छ यहाँ छ भनेर, के भिडियो छ भनेर एडभर्टाइज गरेर आउँथ्यो, डाकेर आउँथ्यो, अनि त्यसलाई 3 रुपियाँ कि 5 रुपियाँ दिने, अनि त्योसँगै भित्र जाने, अनि कहाँतिर छिडीमा सुकुलमा बसेर भिडियो हेर्ने, अनि त्यो हेरुन्जेल रमाइलो हुन्छ। त्यसपछि त्यो 3 घन्टा 2 घन्टा कतिको हुन्छ, सिद्धिन्छ, फेरि रमाइलो सिद्धियो। अनि मलाई एउटा कुरा याद छ, अनि त्यो रमाइलो खोज्दा खोज्दा एकचोटि 9 घन्टा हेरेछु, पुरा आँखा रातो हुने गरी। अनि त्यो 9 घन्टा पछि त झन् साह्रो के रमाइलो हुनु, आँखा पनि रातो, पैसा पनि सिद्धियो, बुझ्नुहुन्छ? तर परमेश्वरमा हामी निरन्तर रमाइलो पाउँछौँ। त्यही कारणले यो परमेश्वरको जीवनको कुरा, यहाँनिर हामी त्यो परमेश्वरको आनन्दको कुरा हामी गर्छौँ। त्यसैले अहिले नै त्यो आनन्दको अनुभवमा हामी आउन सक्छौँ। विजय जीवन यापनका लागि परमेश्वरको प्रबन्ध के हो भन्ने प्रश्नको जवाब दिने एउटा तरिका भनेको क्रिस्चियन विश्वासीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ भन्ने हो। अघि तपाईँलाई पहिलो के अरे योहन्नाको सुसमाचार 1:14 कुरा गरे, हरेक व्यक्ति, किनभने पवि येशु प्रभु मानिसको अवतार धारण गरेर मानिसहरूको बिचमा रहनुभयो। जब येशु प्रभु बौरी उठेर स्वर्गमा शरीरमै जानुभयो, उहाँले पवित्र आत्मा पठाउनुभयो। अब हरेक व्यक्तिमा पवित्र आत्मा, येशु प्रभु पवित्र आत्मामा रहनुहुन्छ, परमेश्वर हरेक व्यक्तिमा रहनुहुन्छ। त्यस कारणले बाइबलमा हामी देख्छौँ हाम्रो शरीर चाहिँ पवित्र आत्माको अथवा परमेश्वरको मन्दिर। तपाईँले पहिलो कोरिन्थी 3 अध्यायमा 16 पदमा देख्नुहुन्छ हाम्रो शरीर पवित्र परमेश्वरको मन्दिर। त्यस कारणले परमेश्वरको प्रबन्ध भनेको चाहिँ त्यो विजयी जीवन र आनन्दको जीवन जिउने व्यवस्था माध्यम भनेको चाहिँ वा क्रिस्चियनहरूमा परमेश्वरले पवित्र आत्मा बास गर्न पठाउनु भएको छ। पवित्र आत्मामा ख्रिस्ट येशूको आत्मा हामीमा बास गर्नुहुन्छ। यो कुरा महत्त्वपूर्ण छ। त्यस कारणले तपाईँलाई अघि सुरुमै भने, मानिसले जब पाप गर्छ नि, एफिसी 5:18 के छ, दाख मध्यले नमादियो तर पवित्र आत्माले भरिपूर्ण हो। यो पवित्र आत्माले भरिपूर्ण हुने कुरा चाहिँ वास्तवमा क्रिस्चियन जीवन जिउनको लागि हो। अनि त्यो पवित्र आत्माको भरपूरी हुने चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ अघि सुरुमा तपाईँलाई मैले भने, येशु ख्रिस्ट चाहिँ तपाईँ र मेरो साथमै 24 घन्टा हरेक सेकेन्ड बस्नुभएको जस्तो हो। त्यसो हो भने मात्रै तपाईँ र म विजयी जीवन र आनन्द जीवन जिउन सक्छौँ, किनभने हामी आफै परमेश्वरले चाहनु भएको जस्तो पवित्र जीवन जिउन सक्दैनौँ। वचनमा, बाइबलमा पुरा लेखिएको छ, केवल परमेश्वरद्वारा मात्रै सम्भव छ। उहाँले मात्रै सहायता गर्नुहुन्छ हामीलाई नयाँ बनाउनुदेखि, हामीलाई नयाँ जीवनमा जिउने शक्ति उहाँले दिनुहुन्छ। तर जतिखेर तपाईँ र म हाम्रो आफ्नै विचारमा जान्छौँ नि, हामीले परमेश्वरलाई छोडिदिन्छौँ। अनि एफिसी 4:30 लेखेको छ, पवित्र आत्मालाई दुखित नतुलाओ, जसले चाहिँ त्यो अन्तको दिनको लागि छाप लगाइएका छौ। अनि तपाईँलाई म भन्न चाहन्छु, त्यो सन्ताप भनेको चाहिँ परमेश्वरको विरुद्धमा जब हामी पाप गर्छौँ, पवित्र आत्मालाई सन्ताप हुन्छ। अनि त्यो पवित्र आत्मालाई सन्ताप भयो भनेदेखि चाहिँ हामी पवित्र आत्माको भरपुरीमा रहन सक्दैनौँ। अर्को शब्दमा, पवित्र आत्माको शक्ति हामीमा भइराख्न सक्दैन। यहाँ एफिसी 1:30 यसरी लेखेको छ, परमेश्वरको पवित्र आत्मालाई दुखित नतुलायो, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। पवित्र आत्माले जतिले परमेश्वरबाट जन्म पाउँछ, उद्धारको दिन भनेको त्यो येशु ख्रिस्टको दोस्रो आगमनको दिन, त्यसपछि जो येशुमा छ त्यो येशुसँग जान्छ, एकैचोटि आकाशमा खिचिन्छ। वचनमा यो लेखेको छ, जो येशुमा छैन ऊ चाहिँ आगोको भट्टीमा फालिन्छ। अनि यो परमेश्वरको वचनको कुरा हो, जुन चाहिँ आकाश र पृथ्वी टलेर जान्छ, स्वर्ग बितेर जान्छ, तर परमेश्वरको वचनका एउटा कमा पनि टल्दैन भनेर येशु प्रभुले भन्नुभएको छ। त्यस कारणले पवित्र आत्मा तपाईँ र मेरो हृदयमा बास गर्नुहुन्छ, तब मात्र यो विजयी र क्रिस्चियन जीवन जिउन सम्भव छ। तर पवित्र आत्माले कसरी काम गर्नुहुन्छ हाम्रो वर्तमान उद्धारको सम्बन्धमा, पवित्र आत्माको कामको 4 कुराहरू हामीले आज हेर्न गइरहेका छौँ। ती 4 पवित्र आत्माका काम हाम्रो वर्तमान उद्धारसित सम्बन्धित छन्। यी 4 काम भन्दा चाहिँ फरक फरक किसिमको भन्दा पनि पवित्र आत्माले यो 4 किसिमले हाम्रो जीवनमा काम गर्नुहुन्छ। त्यसले चाहिँ हाम्रो अन्तिमको दिनको सङ्केत गर्छ। खासमा हामीलाई पवित्रीकरणमा अगाडि बढाउने काम उहाँले गर्नुहुन्छ। एउटै महान सत्य परमेश्वरलाई उहाँले अझै हामीमा प्रकट गर्नुहुन्छ र हामीलाई येशु जस्तै सिद्ध बनाउन थाल्नुहुन्छ। त्यसकारणले पवित्र आत्मा को कामको कुरा गर्दै गर्दाखेरि हामी त्यो कुरा देख्दछौँ। तपाईँलाई त्यो चारवटा कामको बारेमा म यहाँ पढ्न चाहन्छु। अस्ति हामीले पढेका छौँ यो, हामी आत्मामा हिँड्नुपर्छ। अनि वास्तवमा मैले यो अङ्ग्रेजीमा पनि लेखेको छु, वी आर टु वक इन द स्पिरिट। हामी आत्मामा हिँड्नुपर्छ, त्यो पहिलो हो। तपाईँले यहाँ केही पदहरू देख्नुहुन्छ, हामी अहिले पढेर हेर्छौँ। दोस्रो चाहिँ हामी आत्माद्वारा डोर्याइएका छौँ। सो आत्मामा हिँड्नुपर्ने भनेको चाहिँ हामी उहाँ सँगसँगै हिँड्नुपर्ने कुरा भयो भने, आत्माद्वारा डोर्याइएका छौँ भनेको चाहिँ पवित्र आत्माले वास्तवमा हामीलाई नियन्त्रण गरेर डोर्याउनुहुन्छ। तर त्यसको लागि के गर्नुपर्छ? हामीले आफैलाई उहाँसँग हिँड्नलाई सहमति गर्नुपर्छ। तेस्रो कुरा, हामीलाई आत्माले भरपूर हुन आज्ञा दिएको छ। हामीलाई पवित्र आत्माले भरपूर हुनु भनेर आज्ञा दिएको छ। वी आर लेड बाई द होली स्पिरिट, वी आर कमान्डेड टु बी फिल्ड बाई द स्पिरिट। चौथो कुरा, वी आर टु बेयर द फ्रुट अफ द स्पिरिट, भनेको चाहिँ हामीले आत्माको फल फलाउनु पर्छ। अनि यो आत्माको फल फलाउने कुरा चाहिँ सबभन्दा बढी सान्दर्भिक छ हाम्रो क्रिस्चियन जीवन जिउने कुरामा। जो परमेश्वरबाट जन्मिएको छ, जो आत्माद्वारा हिँड्दछ, जसमा जसलाई आत्माले डोराउनु भएको छ, उसले चाहिँ पवित्र आत्माको उपस्थिति भएको कुरा चाहिँ उसको जीवनमा पवित्र आत्माको फल देखाएर उसले प्रमाणित गर्दछ कि ऊ चाहिँ साँच्ची नै उसँग चाहिँ पवित्र आत्मा हुनुहुन्छ, ऊ चाहिँ पवित्र आत्मामा हिँडिराखेको छ। त्यस कारण हामी पहिलो पोइन्टमा हेर्छौँ। पहिलो पोइन्ट, हामी आत्माद्वारा हिँड्नुपर्छ। यहाँ रोमी 4:8 र गलाती 5:16 र 25 पद हामी यसमा हेर्छौँ। अनि यहाँनिर रोमी 8:4 यस्तो छ, यसैले कि व्यवस्थाको धार्मिकता हामीमा पुरा होस्, जो शरीर अनुसार होइन तर पवित्र आत्मा अनुसार हिँड्दछौँ। व्यवस्थाको धार्मिकता भनेको चाहिँ, व्यवस्था भनेको तपाईँलाई थाहा छ, पुरानो नियममा मोसद्वारा परमेश्वरले व्यवस्था दिनुभयो, 10 आज्ञा दिनुभयो र अन्य कतिवटा नियमहरू दिनुभयो। त्यो नियमहरू जब पूर्ण रूपमा पालन हुन्छ अनि मान्छे धर्मी ठहरिन्छ। वास्तवमा त्यो एउटा टेक्निकल कुरा हो, तर तपाईँलाई म भन्छु, मानिसले कहिले पनि आफ्नो शक्तिले इभन पुरानो नियममा त्यो व्यवस्था पालन गरेर धर्मी ठहरिनु सकेन। त्यही कारणले येशू ख्रिस्ट संसारमा आउनुभयो। जतिजना व्यक्तिहरू पुरानो नियममा हामी नाम लिन्छौँ, जस्तो मोसा अथवा अब्राहम, अब्राहमको बारेमा त भनेकै छ, तपाईँले उत्पत्ति 12:13-14, 15-16, 17-18 पद के अरे अध्यायतिर हेर्नुभयो भने, अब्राहम उनको विश्वासको कारण धर्मी ठहरिएका थिए र परमेश्वरले गरेको कामहरू उनले देख्न सके। त्यसकारण विश्वासद्वारा धर्मी ठहरिएका थिए, उसको उनले पालन गरेको व्यवस्थाद्वारा होइन, उनले गरेका आज्ञा पालन चाहिँ विश्वासको आधारमा थियो, बुझ्नुहुन्छ? अनि यहाँनिर के लेखेको छ रोमी 8:4 भने, व्यवस्थाको धार्मिकता हामीमा पुरा होस्, जो शरीर अनुसार होइन तर पवित्र आत्मा अनुसार हिँड्छौँ। शरीर अनुसार हिँडेर चाहिँ व्यवस्था पालन हुन सक्दैन, आफ्नै समशक्तिमा सम्भव छैन। त्यस कारण सरेन्डर गर्नु पर्यो, हामीले परमेश्वरको दृष्टिकोण लिनु पर्यो। तपाईँ र म जब संसारकै दृष्टिकोण अनुसार जिउँछौँ, संसारकै इच्छा पुरा गर्न जिउँछौँ, तपाईँले परमेश्वरलाई त अनुमति दिनुहुन्न नि। त्यस कारणले ख्रिस्टमा विश्वास गरेको मान्छे त स्वर्गीय पोइन्ट अफ भ्यू, स्वर्गीय दृष्टिकोण, त्यो चाहिँ पवित्र आत्माको दृष्टिकोण, अनि मात्रै धर्मी जीवन जिउन सक्छ परमेश्वरको आत्माको शक्तिमा भन्ने कुरा हामी देख्छौँ। अब गलाती 5:16 के छ? तर म यो भन्दछु, 5:16 तर म यो भन्दछु, आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा पुरा गर्ने छैनौ। यहाँनिर मतलब के हो? शरीरको अभिलाषा भनेको चाहिँ पाप हो। खासमा बाइबलमा शरीरको अभिलाषाको बारेमा थुप्रै कुरा लेखिएको छ। अनि जति पनि कुरा मैले अघि भनिराखेको छु नि, मान्छेहरू होडबाजी गर्छन् सम्बन्धमा, कतिचोटि त्यो गर्छन्, यस संसारको लागि नै उनीहरूले सबै कुरा गर्छन्, झुट्टा बोल्छन्, यो सबै शरीरको अभिलाषा हो नि त। कि चाहिँ पैसा, कि चाहिँ नाम, कि चाहिँ भोगविलास, होइन, कि चाहिँ शरीरको अभिलाषा, यी कुराको कारणले उनीहरू परमेश्वरको कुरा पालन गर्नुभन्दा मान्छेसँग डाढ गरेर मान्छेभन्दा अगाडि बढ्ने कोसिस गर्छन्। वास्तवमा त्यो शैतानको आत्माले चलाएको हो। तर धेरै मान्छेहरूले त्यो बुझिया भए सायद छोड्थे कि, तर कतिचोटि त्यति प्यारो हुन्छ कि त्यो शैतानकै पछि लागिरहेको हुन्छ, नाम येशूको, सेवा शैतानको। अनि यो जाँच्ने कुरा हो। त्यस कारणले यहाँनिर के छ गलाती 5:16 भने, शरीरको अभिलाषा पुरा नगरेर जिउने हो, पवित्र जीवन जिउने हो भने आत्मा अनुसार हिँड, प्रष्ट छ। आत्मा अनुसार हिँड। यहाँ 25 के छ? यदि हामी आत्मामा जिउँछौँ भने आत्माकै अनुसार हिँडौँ। तपाईँ र ममा पवित्र आत्मा रहनुहुन्छ, हामी आत्मा अनुसार जिउँछौँ, आत्माको शक्तिमा छौँ भनेदेखि आत्माले डोर्याएको अवस्थामा हिँडौँ। अनि अघि हामीले हेरेको थियौँ नि, यहाँनिर त्यही कुरा छ। यहाँनिर दोस्रो पोइन्टमा, दोस्रो पोइन्टमा के छ? हामी आत्माद्वारा डोर्याइएका छौँ। पहिलो के छ? आत्माअनुसार हिँडेका थियौँ। अहिले यहाँनिर चाहिँ आत्माअनुसार डोर्याइएका छौँ, आत्माअनुसार डोर्याइएका छौँ। मैले यो पढिसकेँ। हामी आत्माअनुसार डोर्याइएका छौँ, त्यो चाहिँ रोमी 8:14। अनि यहाँ रोमी 8:14 के लेख्या छ? किनकि जतिजना परमेश्वरको आत्माद्वारा डोरिएका छन् तिनीहरू परमेश्वरका पुत्रहरू हुन्। सो परमेश्वरको आत्माबाट डोरिएकाहरूमा चाहिँ के हुन्छ? सबै मानिसहरूप्रति प्रेम हुन्छ। कुनै पनि मान्छेलाई घृणा गर्दैन, डाह गर्दैन, तितोपना कटुता के पनि छैन। अनि यो कुराको शिक्षा तपाईँलाई मन पर्दैन भने तपाईँले बुझ्नै भएन, क्रिस्चियन जीवनै बुझ्नु भएन। पवित्र आत्मामा हिँड्ने जीवन बुझ्ने मान्छेले त्यो कुरो बुझ्छ, किनभने तपाईँ र मलाई सुरक्षा दिने, डोर्याउने, आशिष दिने त मान्छे होइन नि, परमेश्वर हुनुहुन्छ नि। एकजना पास्टरले भन्नुहुन्थ्यो, परमेश्वरले तपाईँलाई दिनुहुन्छ गर्नलाई, त्यो त मानिसको दृष्टिमा सबभन्दा सानो कुरा छ। तपाईँलाई लाग्छ कि फाइदा पनि हुन्छ हुँदैन, यो संसारको दृष्टिकोणले नहुन सक्छ। तर कुनै मान्छेले तपाईँलाई ठुलो काम दिन्छ, जस्तो ठुलो काम नेपालमा के हुन्छ अहिले, काठमाडौँको मेयर, उसले त काम पनि गरिरहेको छ, प्रधानमन्त्री कि राष्ट्रपति, तर मानिसको दृष्टिमा ठुलो र परमेश्वरको दृष्टिमा सानो। अनि त्यो पास्टरले के भन्नुहुन्थ्यो भने, त्यो परमेश्वरको दृष्टिमा सानो कुरा जो तपाईँ र मलाई गर्न दिएको छ, त्यो संसारको दृष्टिमा ठुलोभन्दा ठुलो कुरा भन्दा महत्त्वपूर्ण हो। तपाईँले त्यो कुरो बुझ्नु भएन भने तपाईँले परमेश्वरको आत्माको कुरा बुझ्नुहुन्न, तपाईँले जीवनै समर्पण गर्नुहुन्न। त्यसैले यो म हुँ क्रिस्चियन, म क्रिस्चियन सेवामा छु भन्नु र तपाईँमा रियल पवित्र आत्माको काम हुनुमा धेरै ठुलो फरक छ प्रियहरू। यो गल्ती धेरैले गरेका छन्, बाइबलमा छ त्यसको बारेमा लेखिएको। त्यस कारणले हामीहरू आत्माद्वारा डोरिएका छौँ भनेदेखि चाहिँ के भनेको छ? परमेश्वरका पुत्रहरू हुन्, जो आत्माबाट डोरिएका छ परमेश्वरका सन्तानहरू हुन्, छोराछोरीहरू हुन्। तपाईँ र म परमेश्वरको छोराछोरी, अघि हामीले योहन्ना 1:12 परमेश्वरको छोराछोरीको हक दिनुहुन्छ, तर आत्माद्वारा डोराइनु पर्यो। तपाईँ संसारकै तवरले, यहाँकै अभिलाषा, यहाँकै तरिका, यहाँकै दृष्टिकोण लिएर हिँड्नुहुन्छ, झुटा बोल्नुहुन्छ, गलत काम गर्नुहुन्छ, तपाईँको जीवनमा कटुता छ, धेरै मिल्न नसक्ने कुरा छ, जहिले पनि स्वार्थको कुरा गर्नुहुन्छ, लोभ गर्नुहुन्छ, घमण्ड गर्नुहुन्छ, तपाईँ झगडा गर्नुहुन्छ, तपाईँ पवित्र आत्माबाट डोराइनुहुन्न, तपाईँ परमेश्वरको छोराछोरी कसरी हुनुहुन्छ? सम्भव छैन। त्यसैले यो गलत कुरा चाहिँ हामीले सोच्नु पर्यो, परमेश्वरको वचनलाई प्रष्ट बुझ्नु पर्यो। कसैले भनेको कुरा मैले तपाईँलाई भनेको कुरा होइन। अब हामी तेस्रो पोइन्ट हेर्छौँ। तेस्रो पोइन्ट के छ? हामीलाई आत्माले भरिपूर्ण हुनलाई आज्ञा दिनुभएको छ। सो अघि हामीले पहिलो पोइन्टमा के हेऱ्यौँ? हामीलाई आत्माद्वारा हिँड्नुपर्छ, आत्माले हामीलाई हिँडाउनुहुन्छ। दोस्रो पोइन्ट के छ? आत्माले हामीलाई नियन्त्रण गरेर चलाउनुहुन्छ। तेस्रो पोइन्ट के छ? हामीलाई आत्माले भरिपूर्ण गर्नुहुन्छ, आत्माले भरिपूर्ण हुने आज्ञा दिनुहुन्छ उहाँले। त्यसको मतलब के? निरन्तर परमेश्वरको उपस्थितिमा रहने, येशूको उपस्थितिमा रहने, त्यो कुरा हो आत्माद्वारा भरिपूर्ण हुने। एफिसी 5:18 त्यो कुरा हामी देख्दछौँ। अनि एफिसी 5:18 दाखमदले नमात्यौ, त्यसमा चरित्रहीनता हुन्छ तर आत्माले भरिपूर्ण हो। यो वास्तवमा परमेश्वरको आज्ञा हो, त्यसो भनिन्छ यहाँ। आत्माले भरिपूर्ण हुने कुरा चाहिँ आज्ञा हो, तर पवित्र आत्माले भरिपूर्ण कसरी हुने? निरन्तर परमेश्वरको उपस्थितिमा आफैलाई राख्ने, परमेश्वरको उपस्थितिबाट टाढा हुने काम कहिल्यै नगर्ने। हामी चौथो पोइन्टमा हेर्छौँ, हामीले आत्माको फल फलाउनु पर्छ। अब यो आत्माको फलको सम्बन्धमा चाहिँ वास्तवमा धेरै गहिरो कुरा छ, अनि तर मैले धेरै टाइम लिने विचार छैन, एकैछिनमा म सिद्धाउँछु। आत्माको फल फलाउने, अनि गलाती 5:22-23 ठ्याक्कै तपाईँले यहाँ देख्नुहुन्छ पवित्र आत्माको फलको कुरा। त्यो तपाईँ र ममा हामीले फलाउने भन्दा पनि त्यो फल चाहिँ हामीमा उपस्थिति हुन्छ जुन बेलामा पवित्र आत्मा हामीमा हुनुहुन्छ। जुन व्यक्ति पवित्र आत्माले भरिएको हुन्छ, मतलब पवित्र आत्माको अगुवाईलाई, नियन्त्रणलाई स्वीकार्नु पर्यो, उहाँमा आफैलाई समर्पण गर्नु पर्यो, हुन्छ प्रभु भनेर, त्यो मान्छेमा चाहिँ पवित्र आत्माको फल हुन्छ। अनि यहाँ पवित्र आत्माको फलहरूको बारेमा गलाती 5:22-23 यस्तो लेख्छ, आत्माको फल, तर आत्मा को हो? आत्मा आनन्द, मेलमिलाप, सहनशक्ति, सहनशीलता, कृपा, दया, भलाई, नम्रता, स्वयं हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था नै छैन। पवित्र आत्माको फलको बारेमा हामीले यहाँ हेर्छौँ, पवित्र आत्माको फलको बारेमा। त्यसैले आत्माले भरपूर्ण हो भन्ने आज्ञा जुन एफिसी 5:18 हामी हेरिराखेको थियौँ, त्यहाँ चाहिँ के छ, वर्तमान कालमा लेखिएको छ त्यो चाहिँ, होइन, त्यो आत्माले भरपूर हुनु भन्ने चाहिँ त्यो भएको छ अथवा पछि गएर हुनु होइन कि अहिले निरन्तर हुने। जहिले पनि बाइबलमा यसलाई कुन कालमा लेखेको छ, यसको ग्रामर के छ, अङ्ग्रेजीमा प्रेजेन्ट टेन्स भनिन्छ, त्यो भनेको चाहिँ निरन्तर अहिले हुने कुरा होइन, वर्तमान कालमा लेखिएको छ। त्यसैले त्यो कुरा चाहिँ हुनु जरुरी छ, अनिवार्य, हामीमा त्यो हुनुपर्ने हो। अनि शाब्दिक अर्थमा हामी यसमा यसरी पढ्न सक्छौँ, तिमीहरू आत्माले भरपूर्ण हो। यसको मतलब हो पवित्र आत्माको भरिपूर्णतामा आफ्नो दैनिक जीवन हामीले निरन्तर आत्माको अगुवाईमा जिउनु पर्यो। अनि यो वास्तवमा आत्मामा हिँड्नु भन्ने जस्तै हो जुन चाहिँ हामीले अघि भर्खरै पढ्यौँ, आत्मामा हिँड्ने, आत्माद्वारा सञ्चालित हुने, आत्माले भरिपूर्ण हुने, त्यो निरन्तर हामीसँग पवित्र आत्माको काम, पवित्र आत्माले हामीलाई डोर्याइराख्यो, जस्तो गाइड जस्तै होइन, हिमाल चढ्दाखेरि जो शेर्पा गाइड जान्छ नि, त्यो गाइड निरन्तर सँगै हुनुपर्छ, नत्र भने कुन बेलामा अप्ठ्यारो ठाउँ आउँछ त्यो चढ्ने मान्छेलाई थाहा हुँदैन, त्यो गाइडले त कतिचोटि चढेको छ त्यसलाई थाहा हुन्छ। त्यसैले पवित्र आत्मालाई थाहा छ हामीले कहाँ जानुपर्छ, उहाँले हामीलाई डोर्याउनुहुन्छ, हामी निरन्तर उहाँसँग रहनुपर्छ। त्यसैले परमेश्वरको प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयमा धारा झैँ खन्याइएको छ। अनि रोमी 5:5 त्यो कुरा लेखिएको छ, धारा झैँ, पानीको धारा जस्तै पवित्र आत्मा जब तपाईँ र मैले पाउँछौँ, रोमी 5:5 के छ, परमेश्वरको प्रेम हामीमा खनाइएको छ। 5:5 वास्तवमा यस्तो लेखिएको छ, आशाले हामी शर्म, अनि आशाले चाहिँ शर्ममा पार्न दिँदैन, किनभने हामीलाई दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। त्यसकारणले यसैले जब हामी आत्मामा हिँड्छौँ, हामी प्रेममा हिँडिरहेका हुन्छौँ, किनभने आत्मा हामीमा हुँदाखेरि धारा जस्तै प्रेम हामीमा खनाइराखेको हुन्छ। तपाईँ र म आत्मामा हिँडिराखेको छौँ भने तपाईँ र ममा प्रेम बगिराखेको हुन्छ। प्रेम बगेको कुराले चाहिँ तपाईँको मनपर्ने मान्छे मात्र होइन कि, तपाईँको मन नपर्ने मान्छेले पनि तपाईँबाट प्रेमको स्वाद पाइराखेको हुन्छ। कसैको हातमा मह चुहिरहेछ भने तपाईँले चाट्नुभयो भने महको स्वाद पाउनुहुन्छ नि, होइन, तितो कुरा छ भने तितै कुराको स्वाद पाउनुहुन्छ। तर प्रेममा हिँडिराखेको छ, हामी पवित्र आत्माद्वारा हाम्रो जीवनमा हर कुरामा हर समय डोर्याएका हुन्छौँ, अनि अथवा डोर्याएका छौँ। यसको परिणाम यो हुन्छ कि हामीमा आत्माको फल निरन्तर फलिराखेको हुन्छ। हरेक क्रिस्चियनको जीवनमा जब तपाईँमा त्यो गलत कुरा आउँछ नि, गनगन, झुट्टा मान्छेको विरुद्धमा जब त्यो मान्छेले त्यहीँ छ भने सुन्यो भने उसलाई चित्त दुख्छ भने त्यो कुरा पाप हो। जसको बारेमा तपाईँले कुरा गर्नुहुन्छ त्यसलाई गनगन भन्छ, जब त्यो मान्छेले सुन्यो भने त्यसलाई चित्त दुख्छ भने त्यस्तो कुरा गर्नु हुँदैन भनेर भनिन्छ। त्यसकारणले त्यसैले यसको मतलब के हो त भन्दाखेरि, यसको मतलब चाहिँ हाम्रो चरित्र अर्थात् हाम्रो पवित्र जीवन गलाती 5:22-23 व्यक्त गरिएको आत्माको फल अनुसार भइरहेको हुनुपर्छ। आत्माको फल अनुसार भइराखेको हुनुपर्छ। किनभनेदेखि अब हामीले के हेऱ्यौँ यहाँ, जब तपाईँ र म पहिलो कुरा हेऱ्यौँ, येशु प्रभु पवित्र आत्माद्वारा हामीमा रहनुहुन्छ, हरेक विश्वासीमा पवित्र आत्मा हुनुहुन्छ। अर्को कुरा हामीले हेऱ्यौँ, पवित्र आत्मा हुँदाखेरि चाहिँ पानीको धारा जस्तै तपाईँ र मेरो हृदयमा प्रेम खनिराखेको हुन्छ। अहिले त्यो कपनतिर खोलेको ढ्वाङ जस्तो होइन गनाउने, तर सफा सफा पानी, मेलम्चीबाट ल्याए पानी जस्तो तपाईँको मेरो हृदयमा हुन्छ। हामीबाट बग्ने पानी चाहिँ सफा हुन्छ, फोहोर हुँदैन, फोहोर चाहिँ कतै पनि हुँदैन। त्यसैले पवित्र आत्माको फलको बारेमा हामी एकछिन कुरा गर्छौँ अनि त्यसपछि सिद्धियो। कति बाइबल कमेन्ट्रीमा चाहिँ के लेखेको छ भने पवित्र आत्माको फल गलाती 15 हो के भन्छ, 5:22-23 के छ, 9 फलको बारेमा कुरा गरिएको छ खासमा। तर कतिजना कमेन्ट्री लेख्नेहरूले चाहिँ 9 फल होइन, एउटा फल अनि त्यसको चाहिँ दुईटा ग्रुपमा छोराछोरी भनेर भन्छ। त्यो प्रेमको, प्रेम चाहिँ पहिलो, प्रेम चाहिँ फल, त बाँकी कुरा चाहिँ प्रेमबाट आउने कुरा। अनि कहिलेकाहीँ यसो हेर्नुहोस्, त्यो जस्तै लाग्छ पवित्र आत्माको 9 फलमा प्रेम चाहिँ पवित्र आत्माको फल हो र अरू 8 फलहरू त्यसको 4-4 ग्रुपको छोराछोरी जस्तै, कसैले त्यसरी लेखेका छन्। जे भए तापनि कुनै पनि क्रिस्चियनको चिनारी पहिचान भनेको चाहिँ उसमा पवित्र आत्माको फल चाहिँ फलेकै हुन्छ। अनि पवित्र आत्माको फल चाहिँ अघि हामीले हेरेको थियौँ, पवित्र आत्माको फल अघि हामीले आत्माको फल प्रेम, आनन्द, शान्ति, मेलमिलाप, सहनशीलता, कृपा, भलाइ, विश्वस्तता, नम्रता, संयम। अनि यो कुराहरू जब मान्छेमा हुन्छ नि, त्यो मान्छे हरेक मान्छेप्रति फरक खालको हुन्छ, होइन, एकदम फरक खालको हुन्छ। त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा हो। पवित्र आत्माको फलहरू आनन्द, शान्ति, हामी दुईटा फललाई मात्रै हेऱ्यौँ भनेदेखि अघि प्रेम एउटा फल, त्यसपछि आनन्द र शान्ति दुईटा, होइन, हेरौँ। पवित्र आत्माले भरिएका क्रिस्चियनहरूमा आनन्द हुन्छ र तिनीहरूमा गहिरो परमेश्वरीय शान्ति हुन्छ जसले सबै समझलाई मात गर्छ। परमेश्वरको शान्तिले चाहिँ सबै समझ भनेको छ, उसको विचारलाई मात गर्ने खालको हुन्छ, वर्णनै गर्न नसकिने आनन्द भनेर भनिन्छ। पावलले त्यस्तो कुरा लेखेका छन्, यदि कोही पक्का परमेश्वरबाट जन्मिएको छ भने उसमा यस्तो शान्ति जुन चाहिँ समझलाई नै मात गर्ने शान्ति चाहिँ उसमा हुन्छ। त्यो कुरो चाहिँ हामीले हेर्छौँ, समझलाई नै मात गर्ने शान्ति उसमा हुन्छ। त्यसकारणले यदि कुनै क्रिस्चियनले उसको जीवनमा आनन्द र शान्तिको अनुभव गरिरहेको छैन भने, यहाँनिर के लेखेको छ पढ्नुहोस् है, मैले यो हेरेँ है। सो कसै, अब कतिजनाको जीवनमा चाहिँ आनन्द पनि छैन, शान्ति पनि छैन, उसलाई जहिले पनि बोर लाग्छ, अनि त्यसले उसको आत्मिकी जीवनको गडबडीको सङ्केत गर्दछ। किनकि आनन्द र शान्ति परमेश्वरको प्रबन्धको हो, जुन पवित्र आत्माको भरपूरीको परिणाम हो। आनन्द र शान्ति भनेको चाहिँ परमेश्वरले व्यवस्था गर्नुभएको जुन पवित्र आत्मा छ, हुनुहुन्छ, पवित्र आत्मा हामीमा हुनु भएपछि त्यो फल हुन्छ, आनन्द र शान्ति हुन्छै हुन्छ, त्यो हुनै पर्यो। आनन्द र शान्ति होइन, पवित्र आत्माको फल त्यो हुनै पर्यो। त्यस कारणले अनि कुनै पनि क्रिस्चियनमा पवित्र आत्माको उपस्थिति हुनुहुन्छ भने उसमा पवित्र आत्माको फलहरू पनि हुनै पर्ने हुन्छ। तपाईँले यो राम्रोसँग बुझ्नुहोस्, आनन्द र शान्ति हुनै पर्ने हुन्छ। आनन्द र शान्ति नहुने अवस्था नै हुन्छ, कहिलेकाहीँ मान्छेलाई परीक्षा हुन्छ, मान्छे कहिलेकाहीँ फस्छ समस्यामा, उसको विश्वास काँप्छ। त्यही भएर निरन्तर हामीले परमेश्वरको अगाडि जानुपर्ने हुन्छ, प्रार्थना गर्नुपर्ने हुन्छ, बाइबल पढ्नुपर्ने हुन्छ, अनि परमेश्वरले हामीलाई उत्साह दिनुहुन्छ। कसरी पश्चाताप गर्नुपर्ने हुन्छ, हामीले जानेर नजानेर गरेको पापहरू परमेश्वर अगाडि राख्नुपर्ने हुन्छ, यी सबै कुराहरू चाहिँ हामीले परमेश्वर अगाडि गर्न सिक्नुपर्छ। पवित्र आत्माको फल उसमा नदेखिनुको मतलब चाहिँ एकदम खतरनाक, खतराको घन्टी जस्तै हो, किनभनेदेखि त्यो व्यक्ति परमेश्वरबाट कहिल्यै नजन्मिएको पनि हुनसक्छ, त्यसकारण उसमा त्यो परमेश्वर पवित्र आत्माको फल छैन, मतलब ऊ कहिल्यै क्रिस्चियन नै भएको छैन। त्यो एउटा सम्भावना छ। अर्को चाहिँ, अर्को कुरा चाहिँ, उसले पवित्र आत्मालाई दुखित तुल्याएको हुनसक्छ, पवित्र आत्मालाई दुखित तुल्याएको हुनसक्छ। अनि जुन चाहिँ परमेश्वरको विरुद्धमा पाप हो, फेरि पवित्र आत्माको फल उसको अनुभवमा आउनलाई, फेरि उसमा चाहिँ आनन्द र शान्ति जो वर्णनै गर्न नसकिने परमेश्वरमा आनन्द हुनलाई चाहिँ के हुनु पर्यो? उसले फेरि आफ्नो जीवनबाट पुरा पश्चाताप, सबै कुरा जानेर नजानेर गरेका पापहरू स्वीकारेर परमेश्वर अगाडि समर्पित हुनु पर्यो। जुन कुराले पवित्र आत्माले उसको जीवनमा दुखित बनाएको छ, हामीले अघि एफिसी 4:30 पवित्र आत्मालाई सन्ताप नदेऊ, अनि हामीले त्यसको बारेमा धेरै कुरा गरेका छौँ। पवित्र आत्मालाई दुखित तुलाउँदाखेरि चाहिँ हाम्रो जीवनको आनन्द जान्छ, परमेश्वरको आत्माको शक्ति जान्छ। हामी क्रिस्चियनै होला तर आनन्द शान्ति जान्छ, शक्ति जान्छ। त्यसैले हामीले निरन्तर परमेश्वरको अगाडि समर्पण भएर प्रस्ताव गर्ने आवश्यकता छ। जुन कुराले पवित्र आत्मालाई दुखित बनाएको छ त्यस्तो पाप हामीले स्वीकार गरेर प्रस्ताव गर्नुपर्छ, त्यसलाई त्याग्नुपर्छ, अनि मात्रै हामी फेरि परमेश्वरमा जान सक्छौँ। अनि वास्तवमा त्यो जागृति, रिभाइबल भनेर जुन कुरा हामी भनिराखेका छौँ त्यही हो। जागृति भनेको चाहिँ पश्चाताप। बाइबलमा के लेखेको छ भनेदेखि दुईवटा छ जागृति हामीमा आउने तरिका। एउटा तरिका चाहिँ पश्चाताप, आफ्नो जीवनको पापहरू सबै मानिलिएर परमेश्वरकोलाई अगाडि, अङ्ग्रेजीमा कन्फेस भन्छ, जब पश्चाताप गर्छौँ नि हामीलाई फेरि रिस्टोर भन्छ, हामीलाई रिन्यू गर्नुहुन्छ, उहाँले सजीव पार्नुहुन्छ, फेरि हामीलाई त्यो आनन्दले, उहाँको उपस्थितिले भर्नुहुन्छ। त्यो एउटा तरिका हो। अर्को चाहिँ परमेश्वरको विजयमा सहभागी, जो चाहिँ हामीले एपिसी 2 अध्यायमा सिकेका थियौँ, 2 अध्यायको 1 र 2 अध्यायमा तपाईँले एपिसीमा हेर्नुभयो भने कसरी ख्रिस्टको विजयमा हामी सहभागी हुन्छौँ, हाम्रो आफ्नो शक्तिले होइन, उहाँको विजयमा। त्यो पनि के हो? पवित्र आत्माकै डोर्याउने कुरामा, पवित्र आत्माकै शक्तिमा जिउने कुरामा, त्यसलाई रिन्युअल पनि भन्छ। कतिचोटि हामीले तालिमहरू गर्छौँ, कन्फरेन्सहरू गर्छौँ, त्यो रिभाइबल अथवा रिन्युअलको, त्यो भनेको चाहिँ के छ? हामी परमेश्वरसँग हाम्रो सम्बन्ध चिसिएको छ, सायद हामी कहिलेकाहीँ परमेश्वरलाई पहिलो स्थान दिइराखेका छैनौँ, पहिलो प्रेम परमेश्वरलाई दिइराखेका छैनौँ भने पश्चाताप गरेर हामीले परमेश्वरको अगाडि पाप मानिलिएर फेरि सम्बन्धमा आउँदछौँ, त्यसलाई चाहिँ रिन्युअल पनि भन्दछ। जसको मतलब चाहिँ हृदयदेखि पूर्ण रीतिएर सबै भरोसाका साथ परमेश्वरमा समर्पण गर्नु, त्यो चाहिँ रिन्युअलको लागि चाहिने कुरा हो। यसैलाई चूर्ण हृदय भनेर भनिएको छ, चूर्ण हृदय। अनि यो चूर्ण हृदयको कुरा गर्दाखेरि चाहिँ तपाईँलाई म एउटा पद यहाँ पढ्न चाहन्छु। चूर्ण हृदयको कुरा गर्दा भजन सङ्ग्रहमा चूर्ण हृदयको कुरा यसरी लेखेको छ, किनकि तपाईँ बलिमा प्रसन्न हुनुहुन्न, नत्र त म बलि चढाउने थिएँ, भजन सङ्ग्रह लेख्ने व्यक्तिले भन्छ। होम बलिमा तपाईँ खुसी हुनुहुन्न, तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चतापी हृदयलाई तपाईँ तिरस्कार गर्नुहुन्न। त्यस कारणले प्रियहरू, तपाईँ र ममा आनन्द शान्ति छैन, परमेश्वरको भरपुरी छैन, शक्ति छैन। के गर्नु पर्यो? तोडिनु पर्यो, हाम्रो सबै कुरा रित्तिनु पर्यो, सबैलाई त्याग्नु पर्यो, पूर्ण समर्पणताका साथ पश्चताप गरेर परमेश्वरमा जानु पर्यो। पश्चताप भनेको चाहिँ आफ्नो तरिका मार्ग छोडेर येशूको मार्ग पछ्याउने कुरालाई पश्चताप भनिन्छ। अनि यहाँनिर चूर्ण हृदयकै सम्बन्धमा, टुटेको हृदयको सम्बन्धमा अर्को कुरा छ, भजन सङ्ग्रह 147:3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। अघि चाहिँ हामीले भजन सङ्ग्रह 51:16-17 पढेका थियौँ, उहाँले चाहिँ तोडिएको र पश्चतापी हृदयलाई तिरस्कार गर्नुहुन्न। यहाँनिर के छ? भजन सङ्ग्रह 147:3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। त्यसको निम्ति के हो त? हामी परमेश्वरमा फेरि रिन्यू हुनुभयो, रिभाइबल हुनु हो भने हामी चूर्ण र टुक्रिएको हुनु पर्यो, हामीले गरेका अधर्महरू, पापहरू त्याग्नु पर्यो। विश्वासीहरू सदैव यी सबै विषयमा सचेत हुन आवश्यक छ, कारण हर बखत शैतान विश्वासीको आनन्द लुट्ने प्रयासमा हुन्छ, अनि शैतानले आनन्द लुट्ने कुरा पहिलो पत्रुस 5:8-9 हामीले यसरी पत्रुसले भनेको देख्दछौँ, सचेत रह, जाग रह, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्राउँ र खाइहालौँ भने गर्जने सिंह चाहिँ खोजी हिँड्छ, विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहेका छन्। यो शैतानको आक्रमण र विभिन्न किसिमका समस्याहरू हरेक क्रिस्चियनको जीवनमा आउँछन्, तर तपाईँ र मैले के गर्नुपर्छ, सचेत हुनु पर्यो र परमेश्वरमा जहिले पनि फर्किराख्नु पर्यो, परमेश्वरको अगाडि जानु पर्यो, पवित्र आत्माको अगुवाईमा हिँड्नु पर्यो। त्यो कुरा चाहिँ तपाईँ र मैले गर्नुपर्ने कुरा। हामी जुन समाज र संस्कृतिमा जिउँछौँ, चल चालचलनमा जिउँछौँ, त्यहाँको मानिसहरू इमान्दारिता र सत्यतामा चल्ने गर्दैनन्। संसारको मानिसहरूको तरिका के हुन्छ, कसरी हुन्छ, झुटा बोलेर, ठगेर, बिगारेर आफ्नो कुरा अगाडि बढाउने। अझ कतिजना मान्छे त मैले के भेटेको छ, बाउको नाम भन्दा पनि मुखमा ज्याए त्यही बोलिदिँदाखेरि पछि गएर समस्या भएको पनि मैले देखाएको छु। नाम नभनौँ, बाउको नाम लेख्ने बेलामा जे मुखमा आयो त्यही लेखिदियो, पछि समस्या भयो, किनभने त्यो सिकेकै छैन, सत्य कुरा गर्न सिकेकै छैन। अनि तपाईँ र म ख्रिस्टमा हुनेहरू त्यस्तो हो भनेदेखि एक दिन हिसाब बुझाउनु पर्छ। त्यस कारण सिरियस कुरा हो, पवित्र आत्माको भरपूरमा हुनुहुन्छ भने त तपाईँ जहिले पनि सचेत हुनुहुन्छ नि, तपाईँले गलत कुरा त गर्नै हुन, झुट्टा कुरा गर्नै हुन, अनि समय अनुसार के चल्छ त्यही बोल्ने गर्दाखेरि चाहिँ समस्यामा परिन्छ, पापमा परिन्छ, अनि त्यो संसार त्यो तपाईँ र मैले संसारकै मान्छे जस्तो जिउनु छोड्नुपर्छ। उनीहरू ख्रिस्टलाई ग्रहण गर्नु अघिको पुरानो जीवनमा यसैको बानी परेका ख्रिस्टमा परेका हुन्छन्। कतिजना ख्रिस्चियनहरू त्यस्तो हुन्छन्, अनि ख्रिस्टमा आएपछि पनि उनीहरूले सुसमाचारको सबै पक्ष प्रष्ट बुझेका हुँदैनन् र पुरानै चरित्र र पुरानै चलनहरू, पुरानै इच्छाहरू गरिरहेका हुन्छन्। त्यही कारण तपाईँले देख्नुहुन्छ ख्रिस्टमा आउनेहरू पनि नाम, पोस्ट, मान्छेबाट जय जय, पैसा, भोगविलास खोजिराखेका हुन्छ। जब मान्छेहरूले परमेश्वरको काम गरेर देख्छन्, मण्डली बढिराखेका हुन्छ, तर त्यहाँ एक थरी मान्छे हुन्छन्, उनीहरू खुट्टा तानेर हुन्छन्, किनभने उनीहरूलाई खुसी लाग्दैन, उनीहरूलाई लाग्छ उनीहरूको अधिकार जाँदैछ। शैतानको काम जो परमेश्वरमा छ नि त्यो खुसी हुन्छ। त्यसरी कति छ कुरा तपाईँलाई थाहा छ, तपाईँ ठगिनुहुने, किन हामी परमेश्वरमा छुट्टै आत्माका मानिसहरू हौँ, यो संसारका होइनौँ। त्यसैले यस्ताहरू पवित्र आत्माका फलबारे कुरा गर्ने मात्र हुन्, तर साँचो रूपमा उनीहरूको भित्री जीवनको अनुभव कहिल्यै भएको हुँदैन, त्यो आनन्द र विजयी जीवन कहिले पनि हुँदैन, खालि बाहिर मात्रै। उनीहरूले आफैलाई ठुलो देख्छन्, प्रियहरू आफ्नै कुरा पुग्छै पुग्दैन। त्यही कारण कतिचोटि मण्डलीमा आउने कुरामा पनि, कति कुराहरू सेवा गर्ने कुरामा पनि, मान्छेहरूलाई सुसमाचार सुनाउने कुरामा पनि, मण्डलीमा धेरै मान्छे भयो भने चाहिँ अर्कै मान्छेको नाम ठुलो हुन्छ जस्तो गरेको देख्छौँ। नबुझेका मान्छेहरू, मण्डली कुनै पनि व्यक्तिको हुँदै हुँदैन, चाहे जोसुकै होस्, मण्डली ख्रिस्टको शरीर हो। तपाईँ पवित्र आत्माबाट परिवर्तन हुनुभएको छ भने तपाईँको मन त्यस्तो हुन्छ, तपाईँले आफ्नो तर्फबाट परमेश्वरको गाडी इमान्दार काम गर्नुहुन्छ। अनि त्यस्तो नगर्ने व्यक्ति नामधारी ख्रिस्चियन भनेर भनिन्छ। नामधारी ख्रिस्चियन स्वर्ग जाँदैन, कहिल्यै क्षमा पाएको छैन, अनि परमेश्वरको सम्बन्धमा कहिले आएको हुँदैन। त्यही कारण तपाईँ र मैले आफैलाई जाँच्नुपर्छ, हामी नामधारी छौँ कि फल फलाउने परमेश्वरबाट जन्मिया व्यक्तिहरू छौँ, कि हामी साँच्ची नै ख्रिस्टमा नयाँ सृष्टि हौँ, यो हरेकको लागि प्रश्न हो। त्यसैले येशु प्रभुले भन्नुभएको छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्दैन। आज तपाईँलाई कहाँ भन्नुहुन्छ येशु प्रभुले त्यो कुरा, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्दैन। मत्ती 7:21 स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। आज बिहान तपाईँ र मैले सोच्यो भने स्वर्गमा हुने पिताको इच्छा चाहिँ के हो, तपाईँले गर्नुभएको छ? तपाईँ बेलुका सबै कुरा सितेर सुत्नुभन्दा अगाडि तपाईँ जुरुक्क उठ्ने बित्तिकै तपाईँले के सोच्नुहुन्छ नि, त्यही तपाईँको जीवन हो कि, त्यही हो तपाईँले पिताको इच्छै हो सोचेको त्यतिखेर, जाँच्नु पर्यो। हामीले भनेर मात्र पुग्दैन, तपाईँ भित्र जिउने कुरा हुनु पर्यो। अनि मत्ती 7:22 के छ, त्यो दिन धेरैले मलाई भन्छन् प्रभु प्रभु के तपाईँले, हामीले तपाईँको नाउँमा अगमबाडी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ, त्यकाले मान्छेले विचार गर्छ क्या, म त यस्तो गर्ने मान्छे हो, म त बाजा बजाउने हो, म त गीत गाउने हो, म त प्रचार गर्ने हो, म त यस्तो गर्ने हो, सुसमाचार गर्ने हो, धेरै मान्छे चर्चमा ल्याएको छु, त के जे पनि हुनसक्छ। तपाईँको हृदय कहाँ छ प्रियहरू? ती सबै कुराले प्रभुले चिनेको प्रमाण दिँदैन। प्रभुले चिनेको प्रमाण केले दिन्छ? प्रभुको इच्छा साँच्ची नै भित्रैदेखि। तपाईँ र ममा पवित्र आत्मामा प्रभु जिउनुहुन्छ। अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन, ए अधर्म काम गर्नेहरू हो, मबाट दूर हो। यो चाहिँ डरलाग्दो कुरा हो प्रियहरू, डरलाग्दो कुरा हो। त्यसकारणले यहाँनिर मत्ती 7:14 सुरुमा, तपाईँले वास्तवमा पहाडी उपदेशको 5 अध्यायदेखि नै पढ्नुभयो भने हामीले कसरी जिउनुपर्छ भन्ने व्यवहारिक कुरा यहाँ लेखिएको छ। मत्ती 7:14 चाहिँ, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि मत्ती 7:25, अनि पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। यहाँनिर के छ? यसु प्रभुले परमेश्वरको वचन सुनेर पालन गर्ने मान्छेलाई चाहिँ, एउटा बुद्धिमान मानिस जसको घर चट्टानमा बसालिएको छ र त्यो कुनै कुराले ढल्दैन, देख्नुभयो, वचन पालन नगर्ने मान्छेको लागि चाहिँ उहाँले चेतावनी दिनुहुन्छ, जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैनन् त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनाउँछ, पानी परेर बाढी आयो अनि होरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठुलो विनाश भयो। प्रियहरू, परमेश्वरको वचनमा यति धेरै हाम्रो लागि चेतावनीहरू दिएको छ कि तपाईँ र म साँच्ची नै सचेत छौँ, ख्रिस्टको निम्ति जिउने कुरामा सचेत छौँ। त्यो तपाईँ र मेरो लागि आज ठुलो प्रश्न हो, ख्रिस्टको निम्ति जिउने कुरामा सचेत हुने कुरा चाहिँ तपाईँ र मेरो लागि ठुलो प्रश्न हो। हाम्रो मनको नवीकरणले, यहाँनिर एकजना मार्टिन लोय जोन्स भन्ने एकजना बेलायतको पास्टर हो, मैले धेरैचोटि तपाईँलाई भन्ने गरेको छु, हाम्रो मनको नवीकरणले आफू र अरू मानिसहरूको हाम्रो प्रतिको हाम्रो दृष्टिकोण मात्र परिवर्तन हुँदैन, यो चाहिँ नवीकरण भनेको चाहिँ परिवर्तन। तपाईँले Romans 12:1-2 कुरा हो यो, हाम्रो मन परिवर्तन, मन नवीकरण, मन चाहिँ रिन्यू गर्ने कुराले चाहिँ मानिसहरू अरूप्रतिको हाम्रो दृष्टिकोण मात्र परिवर्तन हुनु, यसले यस संसारमा जीवनप्रतिको हाम्रो सम्पूर्ण दृष्टिकोणलाई पनि परिवर्तन गर्छ। र यो धेरै महत्त्वपूर्ण छ, हामी यस संसारसँग एक भिन्दै सम्बन्धमा छौँ। यदि हाम्रो नागरिकता स्वर्गमा छ भने हामी यहाँ परदेशी र तीर्थयात्री मात्र हौँ। तपाईँलाई आज यसको बारेमा उल्था गर्ने समय मसँग छैन, र म यो Romans 12:1 पढ्न चाहन्छु। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। अनि यहाँनिर लेखेको छ, आफ्नो जीवनलाई येशूमा अर्पण गर्ने कुरा, त्यो चाहिँ उहाँलाई ग्रहणयोग्य हुने गरी। 12:2 रोमीमा के छ? संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। सो हरेक व्यक्तिलाई परमेश्वरको इच्छा जाँच्ने कुरा भनिएको छ। तपाईँ र म पवित्र आत्माले भरिपूर्ण हुने कुरा चाहिँ परमेश्वरको इच्छा जाँचेर त्यस अनुसार जिउने कुरा हो। तर त्यो जिउने शक्ति पनि उहाँले नै दिनुहुन्छ। वास्तवमा तपाईँ र मैले आफैले गर्नुपर्ने कुरा होइन, परमेश्वरले नै त्यो जिउने शक्ति दिनुहुन्छ। अनि यहाँनिर 3 पनि पढ्न चाहन्छु म, Romans 12:3, किनभने मलाई दिएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप जन बमोजिम सन्तुलित विचारले सोचोस्। हाम्रो एटिच्युडको बारेमा यहाँ भनेको छ, अरूप्रतिको हाम्रो धारणा, हामी आफैप्रतिको धारणा। कतिजना मान्छेहरू आफैमा घमण्डी हुन्छन्, कतिजना मान्छेहरू अरूप्रति डाहा गर्छन्, तर तपाईँ र मलाई निश्चित आज्ञा दिएको छ, यसको सम्बन्धमा निश्चित आज्ञा दिएको छ, अनि तपाईँ र मैले पछ्याउनु पर्ने कुरा निश्चित छन्। त्यसैले अर्को चाहिँ Romans 12:18-21 यस्तो कुरा छ, तपाईँहरू मेरो लागि एटिच्युड मात्रै होइन, हाम्रो व्यवहार हुनसक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस्ने कुरा यहाँ परमेश्वरको वचनले भन्छ। तपाईँ र मेरो हातमा छ भने हामीले झगडा निकाल्नु हुँदैन, बेमेल गर्नु हुँदैन, शान्तिमा बस्नुपर्छ। अर्को, खराबीबाट पराजित नहुने तर खराबीलाई भलाइले जित्ने। यो भनेको चाहिँ के छ भनेदेखि, मान्छेले हामीसँग झगडा गर्यो, खराब गर्यो, नराम्रो गर्यो, अपराध गर्यो भने उनीहरूलाई त्यसको बदलामा हामीले बदला लिन थाल्यो भने त्यो पराजित भयो। तर खराबीलाई भलाइले जित्ने भनेको चाहिँ हामीलाई त्यति ठुलो खराब गर्नेले पनि हामीले उसलाई चाहिँ भलाइ गरेर हुन्छ, बुझ्नुहुन्छ, उसलाई फाइदा दिन्छौँ। कसैले त्यस्तो त गर्दैन, तर तपाईँले जबसम्म यो चाहिँ बुझ्नुहुन्न नि क्रिस्चियनिटीमा, तपाईँले खास पवित्र आत्मा कुरा बुझ्दै हुनु। त्यस कारणले यो परमेश्वरको आज्ञा हो, तपाईँ र मेरो लागि परमेश्वरको आज्ञा यही हो। अनि यहाँ लुका 6:35 के लेखेको छ, खराबी गर्नेहरूको सम्बन्धको कुरा गर्दै गर्दा, आफ्ना शत्रुलाई प्रेम गर, तिनीहरूको भलाइ गर। शत्रुलाई भलाइ नहुने सोच पनि गर्नुभयो भने पाप हो, किनभने यहाँ भलाइ गर्ने आज्ञा छ नि परमेश्वरको वचन, येशु प्रभुको वचन। फेरि पाउने आशा नराखी ऋण देऊ, तिमीहरूको इनाम ठुलो हुनेछ अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तपाईँ परमेश्वरको छोराछोरी हुनुहुन्छ, तपाईँमा ख्रिस्टको स्वरूप बन्दैछ। कस्तो छ ख्रिस्टको स्वरूप? कसैको पनि खराबी नगर्ने, त्यो ख्रिस्टको स्वरूप छ। अघि तपाईँलाई मैले भनेको फेरि पढ्छु, पवित्र आत्मा जब हाम्रोमा आउनुहुन्छ, पानीको फोरा जस्तै परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाउनुहुन्छ। तपाईँ र म परमेश्वरका छोराछोरी हौँ भने पवित्र आत्माको उपस्थितिमा हामी हुन्छौँ र हामी निरन्तर परमेश्वरलाई, निरन्तर हामी परमेश्वरको प्रेम मानिसहरूको बिचमा प्रकट गरिराखेका हुन्छौँ। यस्तो जीवन जसमा बाइबल अध्ययन र प्रार्थना वास्तविकतामा भएको हुन्छ, पापमाथि विजेताको जीवन, संसार, शरीर र शैतानमाथि विजय प्राप्त गरेको जीवन, खराब अभिलाषा र लोभ अभिमानमाथि विजयको जीवन, जुन मुक्ति पाएको व्यक्तिमा पवित्र आत्माका वरदानहरू हुन्। सो पवित्र आत्माद्वारा तपाईँ र मलाई परमेश्वरले विजयी जीवन यसरी दिनुहुन्छ ताकि हामी परमेश्वरमा आनन्दित र विजयी भएर जिउन सक्छौँ। त्यसकारणले